नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार र thahakhabar.com पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी राजनैतिक, सामाजिक र आर्थिक लगायत समसामयिक विषयमा केन्द्रित रहेर बहस गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद कसरी समाधानतिर जाँदैछ, पार्टीभित्रको विवादले सरकारको काम कारवाहीमा प्रभाव परेको छ कि छैन र करिब 3 वर्ष पुग्ने लाग्दा सरकारको काम कारवाही कस्तो छ त, यिनै सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल। यहाँलाई कार्यक्रम द न्यूज प्लसमा हार्दिक स्वागत छ।
धन्यवाद, नमस्कार।
अहिले पार्टीभित्र एकले अर्कालाई जसरी खुइल्याउने, कसरी बदनाम गर्ने भन्नेमा जसरी ध्यान केन्द्रित भएको देखिन्छ नि, यस्तो अवस्थामा प्रधानमन्त्रीले पार्टीको काम मात्रै गरिरहनु भएको छ कि सरकारको काम पनि? यहीँबाट सुरु गरौँ न कुराकानी।
अहिले अब प्रधानमन्त्री आफैले न पार्टीको काम राम्रोसँग गर्न पाउनु भएको छ न सरकारको, किनभने सरकार भनेको पार्टीको नीतिगत निर्देशन चल्ने संस्था हो। अधिकांश समय शीर्ष नेताहरूसित रहेको असहमतिलाई व्यवस्थापन गर्न प्रधानमन्त्री समय दिनुपर्दाखेरि सरकारको काममा धेरै ध्यान दिन सक्ने स्थिति हुँदै भएन। जब प्रधानमन्त्रीले धेरै ध्यान दिन पाउनुहुन्न, त्यसपछि मन्त्रीज्यूहरूले गर्ने काम पनि उहाँले समन्वय गर्न पाउनुहुन्न। जब मन्त्रीज्यूहरूले समन्वय पाउनुहुन्न, त्यसपछि उहाँले आफ्नो कर्मचारीहरू सचिव लगायतका लागि निर्देशन दिनलाई नै गाह्रो हुन्छ। एक हिसाबले हेर्ने हो भने राज्य संयन्त्रलाई चाहिँ त्यसले एक ढङ्गको प्यारालाइज गरेको जस्तो देखिन्छ। त्यसो हुँदाखेरि हाम्रो पार्टीमा अहिले जुन किसिम विवाद छ, बहस चलिरहेको छ, यसले न त पार्टीले राम्रो गरेछ न त मुलुक सञ्चालनमा यसले सहयोग नै पुर्याएको छ।
संवैधानिक हिसाबले हेर्ने हो भने हामीले यसभन्दा अगाडि संविधानमा 2 वर्षसम्म चाहिँ प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकिने भनेर जुन व्यवस्था गरेका छौँ, त्यो 2 वर्षसम्म त प्रधानमन्त्रीलाई काम गर्ने पर्याप्त अवसर थियो नि। त्यतिखेर प्रधानमन्त्रीको काम कारवाही अथवा यो सरकारको काम कारवाही राम्रै थियो?
एकदमै राम्रो थियो, किनभने नि तपाईँ हामीले हेर्न सक्छौँ भने त गएको साल फागुन 3 गते प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो नि त पार्लियामेन्टलाई 2 वर्ष पुगेको उपलक्ष्यमा। त्यो 2 वर्ष उपलक्ष्यमा उहाँले भन्नुभएको छ, पहिलो वर्षलाई मैले आधार वर्षको रूप बनाएँ, त्यसो हुँदाखेरि संहिता कार्यान्वयन गर्नको लागि चाहिने जम्मै आधार तयार भयो, जस्तो कानुनी आधार थिए। हामीले चाहिँ 75 सालको असोजको 3 गतिभित्रमा चाहिँ मौलिक हकलाई कार्यान्वयन गर्ने कानुन बनाइसक्नु पर्थ्यो, वित्तीय संहितामा गइसक्नु पर्थ्यो, स्रोतको विन्यास गर्नु पर्थ्यो। जतिखेर हामीले सरकार बनाएको थियौँ त्यतिखेरको स्थितिमा त प्रदेश सरकार बस्ने ठाउँ पनि थिएन, मन्त्री बस्ने ठाउँ पनि थिएन, संसद बस्ने ठाउँ पनि थिएन, स्थानीय तहको हालत त्यस्तै नै थियो, कसैले केही पनि अनुभवै थिएन नि त। त्यस कारणले गर्दा 75 सालभरि आधार बनाउने काम भयो, 76 सालमा मैले चाहिँ समृद्धिको आरम्भ गरेँ भनेर उहाँले लामो फेर यस्तै नै दिनुभएको थियो। र त्यहाँ एउटा के भन्नुभएको थियो भने सडकको स्मरण छ मलाई अहिले पनि, कुनै वर्षमा जम्मा 10 किलोमिटर बाटो चाहिँ एकदम पिच हुन्थ्यो भने अहिले चाहिँ दैनिक चाहिँ 7 किलोमिटरभन्दा बढी चाहिँ भइरहेको छ, उहाँले उदाहरण पनि दिनुभएको थियो। त्यो हिसाबले हेर्ने हो भने हामी अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा जाँदा नि 14 भन्दा बढी चाहिँ यो अन्तर्राष्ट्रिय चाहिँ सूचकाङ्कमा नेपालले प्रगति गरेको स्थिति र 6.5%को भन्दा बढी हिसाबले आर्थिक वृद्धि भइरहेको अवस्था, 1.5 बिन्दुले चाहिँ गरिबी घटिरहेको अवस्था, यी जम्मै कुराहरू त हाम्रो 2 वर्षमा भएकै प्रगतिको कुरा थियो नि त। त्यसपछि हामीलाई कोरोना लाग्यो, त्यसपछि पार्टीमा नि समस्या आयो, जसले गर्दाखेरि बाँकी 7-7 महिनादेखि हामी अहिले काम गर्न सकिरहेको छैनौँ। काम हुँदा पनि यद्यपि अहिले मन्दीको स्थिति आउँथ्यो नै होला, तर पनि स्थिति के भयो भने आन्तरिक इन्जिन पनि बिग्रिने र महामारीले समाउने स्थितिमा आएर अहिले पहिले गरेको काम गरेनौँ कि भने जस्तो लागे मात्रै हो। मेरो आफ्नो बुझाइमा 2 वर्ष जुन समय प्रधानमन्त्री पाउनु भएको थियो त्यसमा यथेष्ट काम भएका थिए, यद्यपि त्यसमा पनि अहिले प्रधानमन्त्री बोलिरहनु भएको छ, भनिरहनु भएको छ कि स्वयंसँग काम गर्न त कहाँ पाइयो र साथीहरू खिचखिच त गरि नै रहनुभयो नि भन्नुभएको छ, त्यसलाई छलफलको विषय बनाउन सक्ने भयो।
अनि तपाईँले भने जस्तै सरकारले राम्रै काम गरे भए 2 वर्ष पुग्दा नपुग्दै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्तावको तयारी गर्नुपर्ने, पद छोड्न ताकेता गर्नुपर्ने, आफ्नै पार्टीबाट चाहिँ प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने कोसिसहरू किन सुरु भयो त?
यही त आश्चर्यको कुरा छ, जुन पार्टीले पहिलेभन्दा राम्रो काम गर्यो, जुन सरकारले पहिलेको कुनै पनि सरकारले भन्दा प्रगति गर्यो, जुन सरकारले विश्व मानचित्रमा नेपाललाई चिनाउन सक्षम भयो, तपाईँले उदाहरण हेर्ने हो भने पनि अन्तर्राष्ट्रिय मामिलामै जाने हो भने पनि राष्ट्रिय मामिलामा जाने हो भने पनि पहिलेका कुनै पनि मानकभन्दा अगाडि निस्केको सरकारको विरुद्ध 2 वर्षसम्म त म त के भन्छु भने संवैधानिक व्यवस्थाको कारणले गर्दा साथीहरू चुपलाएर बस्नु भएछ, यदि संवैधानिक व्यवस्था नभएको थियो दुई वर्षमा पनि किचकिच धेरै हुने रहेछ नि त बुझिन्छ नि त. दुई वर्ष संविधानले जोगाइदियो, संविधानबाट उन्मुक्ति पाउना साथै ल अविश्वासको बेला सुरु भयो भनेर साथीहरू लाग्नुभयो, पुरानो बानी दोहोऱ्याउनु भयो. मलाई त त्यस्तै लाग्छ.
अब अहिले पार्टीमा जसरी दुई अध्यक्ष बीच आरोप प्रत्यारोप चलिरहेको छ नि, यसले नेकपाको भविष्यलाई कस्तो असर गर्छ त?
पहिलो कुरा त यो आफैमा दुःखद कुरा हो. एक अध्यक्षले अर्को अध्यक्षको विरुद्धमा आरोप लगाउने र चाहिँ अर्को अध्यक्षले त्यसमा आरोपको जवाब फर्काउनुपर्ने परिस्थितिमा जानु भनेको नै आफैमा नराम्रो कुरा हो. हामीले दुईवटा पार्टीको एकता गर्दाखेरि न सङ्ख्याको हिसाब गरेका थियौँ, न यसरी आरोप प्रत्यारोपको परिकल्पना गरेका थियौँ. हामीले दुईवटा ठुला कम्युनिस्ट आन्दोलन दुई धारको एकता गरेका थियौँ. एकताको हाम्रो आधारै के थियो भने सहमति थियो, र सहमतिभन्दा अगाडि हाम्रो स्थिति के थियो भने गठबन्धनमा प्रवेश गरेपछि हाम्रो कार्यकर्ता र जनता पङ्क्तिमा देखेको उत्साह थियो. छ सालमा कमरेड पुष्पलालले नेकपा बनाउँदाखेरि जुन किसिम उत्साह श्रमिक जनतामा रहेको थियो त्योभन्दा धेरै माथिको उत्साह चाहिँ हामीले गठबन्धन बनाउँदा सृजना गरेका थियौँ. कानुनी हिसाबले पार्टी दुईवटा थियो, तर चाहिँ नेता कार्यकर्ताहरू एउटै पार्टीको जस्तरी गएको चुनावमा 74 सालको चुनावमा लाग्नुभएको थियो. त्यो अनुभव त्यो आधारको आधारमा हामीले 75 जेठ 3 गते एकता गर्दाखेरि अब हामी सङ्ख्याको हिसाब पनि नगरौँ, तत्कालीन नेकपा माओवादी केन्द्रले प्राप्त गरेको 13 लाखको कुरा पनि नगरौँ, तत्कालीन नेकपा एमाले प्राप्त गरेको 32 लाखको हिसाब पनि नगरौँ, सङ्ख्यामा नजाउँ, हामी भावनामा जाउँ र दुईवटा आन्दोलन जोडेर नेकपा चाहिँ नेकपा भनेको 6 सालको नेकपा जस्तो गुणमा चाहिँ धेरै माथि आएको नेकपा बनाऊ भन्ने यो एउटा उत्साहका साथ हामीले काम गऱ्यौँ. त्यो उत्साहले नै जनतालाई हामीलाई माया गर्न र चाहिँ झन्डै 2/3 बराबरको भोट दिनलाई चाहिँ उत्साहित बनायो, किनभने हामीले जनतालाई 2-4 कुरा त भनेका थियौँ. 51 सालमा सरकार बन्यो, अल्पमतको बन्यो, अल्पमत भएकोले डेलिभरी गर्न पाएनौँ, तपाईँहरूको सपना पुरा गर्न सकेनौँ, त्यस कारणले गर्दा अल्पमत नदिनुहोस् बहुमतको दिनुहोस् भन्यो. विभिन्न समयमा कम्युनिस्ट पार्टीले के गर्यो भन्दाखेरि गठबन्धनमा सरकार बनायो, गठबन्धनमा सरकारको नेचरको कारणले गर्दा हामीले काम गर्न सकेनौँ भन्यौँ. पछि तत्कालीन नेकपा माओवादीले अत्याधिक बहुमत पायो 65 चुनावपछि, त्यसले पनि पछि आफूलाई थ्याक्न सकेन, अनुभव नभएको कारणले गर्दा थ्याकिएन. अब चाहिँ हामी अनुभवी भयौँ, हामीलाई भोट दिनुभयो भने डेलिभरी गर्छौँ भने हामीले भन्यौँ. जनतालाई हामीले जे जे भन्यो हाम्रो कुरा जनताले पत्याएर जनताले हामीलाई मजासँग भोट दिए. यतिखेर हामीले डेलिभरी गर्नुपर्ने थियो, पार्टीलाई मजबुत बनाउनु पर्ने थियो, तर स्थिति के भइदियो भन्दाखेरि हामी 2 वर्ष 9 महिने 6 महिने पुरानो जुन रोग हो नि गठबन्धनकारी रोग, त्यही रोगबाट ग्रसित हुन पुग्यौँ. र एक अध्यक्षले अर्को अध्यक्षलाई फौजदारी प्रकृतिको आरोप लगाउनु पर्ने, त्यसको जवाफ अर्को अध्यक्षले दिनुपर्ने, दुनियाँले हाँस्नुपर्ने यो स्थितिमा पुग्यो. यो चाहिँ वास्तवमा दुःखद स्थिति हो. यसले न नेकपालाई बलियो बनाउँछ, न यसले कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउँछ, न त हामीले जनतालाई दिएको प्रतिबद्धता नै पुरा गर्न सकिन्छ.
तर कतिपयले त उहाँहरूको नभएर उहाँहरूको सचिवालय र नजिकका मान्छेका कारण यस्तो युद्धमा होमिन पुगेको भनेर भन्छन्, कसरी?
प्रोक्सी वारको कुरामा जाँदै नजाउन, दुईवटा अध्यक्ष मुठो बोकेर दौडिनु भएको छ मैदानमा, एउटा अध्यक्ष हाकाकी बोलेर भएको छ, आफ्नो कार्यालयलाई उहाँले चाहिँ अब मन मिल्ने साथीहरूको हेडक्वार्टर जस्तो बनाउनु भएको छ, त्यसको फिरात गरिरहनु परेको छ भने अरू सचिवालयका बिचरा साथीभाइहरूले किन टिप्पणी गर्ने? प्रचण्डको सचिवालयले बिगार्यो अथवा केपी ओलीको सचिवालयले बिगार्यो भने प्रोक्सी वारमा जानु नै बेकार छ. त्यो वार चलाउने मान्छे आफ्नै वारमा लागेको नै बुझ्यो हुन्छ जस्तो लाग्छ मलाई यसमा चाहिँ.
अब प्रचण्डले कार्तिक 28 पेस गर्नुभएको प्रस्ताव भनौँ अथवा तपाईँहरूको भाषामा आरोप पत्रको प्रधानमन्त्रीले 13 गतेको बैठक मार्फत चाहिँ प्रतिवाद गर्नुभएको छ, त्यसलाई खारेज गरे भन्नुभएको छ. यो प्रतिवेदनलाई हेर्दाखेरि जुन किसिमका आकलनहरू गरिएका थिए, अब पार्टी विभाजन हुन्छ भनेर भनिएको थियो, तर प्रधानमन्त्रीले अलिकति संयमित भएर प्रतिवेदन ल्याएको देखिन्छ. तर उहाँको प्रतिवेदनमा पनि आरोप प्रत्यारोपको ढाँचा शैली हेर्ने हो भने अध्यक्ष प्रचण्डको भन्दा कम छैन. यसलाई अब विवाद समाधानको बिन्दुको रूपमा लिन सकिन्छ कि अब कसरी अगाडि बढ्छ त?
पहिलो कुरा चाहिँ म एउटा शब्द स्पष्ट पार्न चाहन्छु, तपाईँहरूको भनेर तपाईँले मलाई भन्नुभएको यसो जुड्नु मिलेन होइन. प्रधानमन्त्रीले अर्को अध्यक्षले अध्यक्ष केपी ओलीलाई प्रस्ताव भनेर बाँड्नुभएको कागज चाहिँ त्यो आरोप पत्र हो भन्नुभएको छ, त्यो सचिवालयको कुरा भयो. तपाईँहरू भनेर यसरी तान्दाखेरि फेरि किताबन्दी बन्छ, त्यसमा हामीले पनि मिस्टेक नगरौँ भन्छ नम्बर एक. नम्बर दुई, तपाईँले भन्नुभएको विषय एकदम ठिक हो कि प्रधानमन्त्रीले एकताको भावनाले अतप्रोत भएर नै आफ्नो कुराहरू राख्नुभएको छ, र त्यसमा उहाँले उठाउनु भएको 38 पेज लामो कागजमा लगाइएको आरोपको शालीनतापूर्वक खण्डन मात्रै गर्नुभएको छ. लगाएको आरोपलाई स्वीकार गर्ने हो भने त केही अर्थ नै रहेन. खण्डन गर्नुभएको छ, खण्डन गर्दा उहाँले जवाफी गैर राजनीतिक र फौजदारी केही पनि आरोप लगाउनु भएको छैन. अझ अध्यक्ष प्रचण्डले कतिपय ठाउँमा बोल्नुभएको कुरालाई यस्तो बोल्नु त अप्ठ्यारो पर्छ, नबोल्नु पर्थ्यो है, तपाईँ जस्तो मान्छेले जिम्मेवार मान्छेले भनेर सम्झाउने शैलीमा उहाँले बोल्नु भएको छ। त्यो हिसाबले हेर्दा मेरो आफ्नो बुझाइमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले जुन मान्नुभयो उहाँले सचिवालयमा, ती जवाफहरू भन्नुहोस् अथवा उहाँको प्रस्ताव चाहिँ राजनीतिक नै छन्, त्यसले चाहिँ पार्टीलाई एकता हुनलाई नै आग्रह गरेको छ। त्यसमा दुई तिनवटा विषय म जोड्न चाहन्छु। पहिलो विषय उहाँले के भन्नुभएको छ भने, हामी यदि पुस्तान्तरको कुरा गर्ने हो र ठिक छैन भन्ने लागेको छ भने पुस्तान्तरको बाटोमा जाउँ। त्यागको कुरा गर्ने हो भने मैले त त्यागको कुरा गरेकै छु। त्यो भनेको त्याग्नेमा चाहिँ दुईवटा चिज छ, एउटा अध्यक्ष पद, अर्को प्रधानमन्त्री भन्ने पद। अध्यक्ष पद त्याग्नको लागि मैले महाधिवेशन तुरन्त गरौँ भनेको छु। त्यही नै स्पिरिट चाहिँ हामीले गएको चाहिँ भदौ 26 गते सहमति गरेको स्थायी समितिमा त्यही नै लागू गरौँ भन्नुभएको छ उहाँले। त्यही नै स्पिरिट चाहिँ अर्को चुनावमा अर्को नेता तयार गरेर म अर्को चुनाव लड्दिनँ, प्रधानमन्त्री पनि त्याग गर्छु भन्नुभएको छ। यो बाहेक मैले त्याग्नुपर्ने कुरा के हो भन्ने उहाँको प्रश्न पनि छ। त्यो बाहेक अरू केही चिज छन् भने त माग्नी साथीहरूले भने भएको यो पनि त्याग गर भनेर उहाँले त्यो त्याग गर्नुहुन्थ्यो होला, त्यो त भनिएको छैन मागेको। त्यही दुवै चिज हुन्, त्यही नै कुरा सहमति गरेको हामीले भदौको 26 गते र अन्तर पार्टी निर्देशन 29 गते यही नै जारी भएको हो। त्यो हिसाबले अब मलाई लाग्छ 9 सचिवालय सदस्यहरूले आफ्नो संयमता कानेर राख्ने हो। दुई अध्यक्षले बोलेका कुरामा उहाँहरूको मति विमति के हो त्यसमा जानुपर्ने हो। त्यसो गर्दा मात्रै पार्टीलाई जोगाएर लिएर जान सकेला कि भन्ने लाग्छ मलाई।
अब अर्को पक्षको कुरा सुन्ने हो भने प्रधानमन्त्रीले हामीले भनेअनुसार बैठकै आयोजना गर्नुहुन्न, भनेकै कुरा सुन्नुहुन्न, सरकार सञ्चालनमा, राजनैतिक नियुक्तिमा, संवैधानिक नियुक्तिमा अथवा अरू जुनसुकै सरकारले गर्नुपर्ने कामहरू छन् त्यसमा पार्टीको कुरै सुन्नुहुन्न, एक ढङ्गले हिँड्नुहुन्छ र समस्या भयो भनेर भन्नु भएको छ। प्रधानमन्त्री साँच्चीकै उहाँहरूको कुरा नसुन्नु भएको हो कि तपाईँहरूको पनि कुरा सुन्नुहुन्न कि
तथ्यले यसलाई पुष्टि गर्छ र तथ्यले त केही पनि पुष्टि गर्दैन त, किनभने नि जुन किताबै मान्नु भएको छ नि हाम्रो नेताहरूले एउटा छापेर अनाधिकृत रूपबाट पार्टी केन्द्र कार्यालयको लोगोमा, त्यसमै प्रधानमन्त्रीले दिनुभएको जवाबमा पनि त्यो पनि राखिएको रहेछ, त्यसमै पनि यी कुराहरू त उल्लेखै छ। पछिल्लो समयका नियुक्तिलाई भन्ने हो भने नि के कारणले नियुक्ति गरेको उहाँले जवाब दिनुभएको छ होइन, अगाडिका पनि कुराहरू केही छन्, यदि पुगेका छैन भने त्यसमा त बहस गर्न सकिने कुरा भइहाल्यो। तर एउटै विषय चाहिँ के रह्यो भने, हामीसित दुईजना अध्यक्ष हुनुहुन्छ, दुईजना अध्यक्षलाई, दुवै कार्यकारी अध्यक्षलाई आफ्नो कार्यकारी अधिकार कहाँ प्रयोग गर्ने भनेर हामीले छुट्याएका छौँ। कमरेड प्रचण्डले कार्यकारी अधिकार पार्टी निर्माणमा, पार्टी एकतामा, महाधिवेशन सम्मर्तिभन्दा अगाडि नेतृत्व गरेर जाने हिसाबले प्रयोग गर्नुहोस् भन्ने सहमति हो, जसको कारणले गर्दा गएको सालै मङ्सिर 4 नै निर्णय गर्दाखेरि उहाँहरूको बिचमा काम बाँड्दाखेरि बैठक पनि सामान्यत कमरेड प्रचण्डले नै चलाउने, प्रधानमन्त्री कुनै सेसनमा गए पनि अरू नगरे पनि हुन्छ भन्ने भएको कारणले गर्दा त्यो बेला भएको स्थायी समितिको बैठक, केन्द्रीय कमिटीको बैठक कमरेड प्रचण्डले सञ्चालन गरेर जानुभएको कुरालाई हामीले बिर्सनु हुँदैन। अब यतातिर कार्यकारी अधिकार प्रयोग गर्ने भनेको सरकारकोमा चाहिँ कार्यकारी अधिकार प्रयोग गर्ने अधिकार चाहिँ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो। तर अहिले बहस चाहिँ हामी कहाँ गरिरहेछौँ भन्दाखेरि नि, पार्टी सञ्चालन र पार्टी निर्माणको कार्यकारी अधिकार प्रयोग गर्ने अध्यक्ष कमरेडको चाहिँ बारेमा हामी चर्चा गरिरहेका छैनौँ। त्यहाँ अरू साथीहरूले नै भूमिका निर्वाह गर्नुभयो गर्नु भएन त्यसमा नै प्रश्न गरिरहेकै छैनौँ। सरकार र केवल सरकार र सरकारको नियुक्तिमा मात्रै जान्छ भने त त्यो त हामी कसरी अगाडि बढ्न सक्छौँ भने जस्तो लाग्छ। सुन्नु नै भएन भन्ने कुरो त आफैमा निरर्थक कुरा हो जस्तो लाग्छ। एउटा विषय चाहिँ म यहाँले उठाउनु भएको दोहोऱ्याउन चाहन्छु कि बैठकबाट भाग्यो, बैठक बस्ने मानेन भन्ने कुरा चाहिँ तथ्यभन्दा विपरीत कुरा हुन्, किनभने नि हाम्रो पार्टीको अन्तरिम विधानले बैठक बस्नको लागि त के भनेको छ भने, दुईजना अध्यक्षले साझा सहमतिमा चाहिँ प्रस्ताव तयार गर्ने, त्यसलाई कार्यसूची महासचिवहरूमा बनाउने र बैठकमा पेस गर्ने भनिएको छ। त्यो नै नभएर बैठक नभएन हो। म एउटा उदाहरण दिन चाहन्छु, 28 गतेभन्दा अगाडिको एउटा सचिवालय बैठकमा कमरेड प्रचण्डले नै के भन्नुभयो सचिवालयमा भने, हामीले विभिन्न समयमा 72 बढी अहिले बैठक बसेका छन् हाम्रो सचिवालयको, विभिन्न बैठकहरूमा जतिखेर हामी बिना एजेन्डा आयौँ हामी केही पनि कुरा गर्न नसकेन उठेर गएछौँ, जुन दिन हामीले एजेन्डा बनाएर लिएर गयौँ त्यतिखेर चाहिँ सहज ढङ्गले निर्णय भएर गएको रहेछ। त्यस कारणले के पाठ सिक्यो भन्दाखेरि, एजेन्डा नबनाइकन बैठकमा आउनु हुँदो रहेनछ भनेर उहाँले कन्क्लुड गर्नुभएको थियो त्यो बेला। त्यसपछि 28 महाधिवेशनको तयारीको सम्बन्धी एजेन्डा बनाएर जाने भनेर भनेको, त्यो त बन्दै बनेन। मात्र साथीहरूले के गर्नुभयो नेताहरूले भन्दाखेरि, बैठक राख त भन्नुभयो, तर कुरा चाहिँ के गर्नु भएन भने के विषयमा बैठक राख्ने भन्दै भन्नु भएन। अथवा यसो गरे भने राम्रो हुन्थ्यो कि 28 बैठक बस्नुभन्दा अगाडि नै महाधिवेशनको तयारीको अथवा केन्द्रीय कमिटी, हाम्रो त्यो बेला त कार्तिकको 15 भनेको थियो, पछि मङ्सिर 15 सारेमा हामीले, अहिले यो पनि पर सरेको छ, केन्द्रीय कमिटीको बैठकमा राख्ने एजेन्डाको गृह कार्य गरेर आइदिएको भए यो जायज हुन्थ्यो र प्रधानमन्त्रीले त्यसमा बैठक बस्नु नभने भए बैठकबाट भाग्यो, कुरा सुनेन भनेर भन्न सकिन्थ्यो। यो त एकतर्फी वार गरे जस्तो प्रधानमन्त्रीमाथि आक्रमण मात्रै हो जस्तो मलाई लाग्छ, त्यसो गर्नु चाहिँ राम्रो होइन। त्यसले गर्दा नेताहरू कसैले नै राम्रो गर्दैन, किनभने संयुक्त रूपमा नै चल्ने हो पार्टीमा नेता, सामूहिक रूपमा, एक्लै त चल्दैन केही पनि।
अब 10 दिन लगाएर प्रधानमन्त्रीले जसरी प्रतिवेदन तयार पार्नु भएको छ, त्यो प्रतिवेदनमा चाहिँ अघिल्लो संविधान सभा भङ्ग गर्ने कुराहरू, जनयुद्धको व्यवस्थापन, शान्ति सम्झौतादेखि लिएर प्रधानमन्त्री ओलीको अघिल्लो सरकार ढालेको, अहिलेको सरकारमा असहयोग गरेकासम्म कुराहरू समेटिएका छन् र त्यहाँभित्र यतिसम्म विषयहरू अटाएका छन् कि सरकार सञ्चालनमा दुई अध्यक्षबीच कतिसम्म लाजमर्दो तरिकाले भागभण्डा हुँदो रहेछ भनेर सम्म भन्नुभएको छ। यसले त कस्तो सन्देश दिन्छ कार्यकर्तामा? तपाईँहरू त अब
यो चाहिँ होइन, यसले त के सन्देश दिन्छ भने नि, लगाइएका आरोपहरूलाई खण्डन गर्दै जाँदा आकाशतिर फर्केर थुक्या जस्तो रहेछ भन्ने हुने भयो नि त। किनभने तपाईँले यो प्रधानमन्त्रीले दिनुभएको जवाब मात्रै पढ्नुभयो भने अधुरो अपुरो हुन्छ। अघिल्लो प्रस्ताव कस्तो थियो त,
त्यो पनि मैले पढेँ।
अघिल्लो प्रस्तावकै प्रसङ्गमा दोस्रो प्रस्ताव आएको न हो, होइन? प्रधानमन्त्रीले भन्नुभएको छ कट अफ डेट भनेर जुन हामीले 26 गतेले तोक्यौँ भदौको, त्योभन्दा अगाडिको प्रसङ्ग तपाईँले उठाउनु भयो, नउठाउनु भएको भए मैले उठाउँदा पनि उठाउँदिन थिएँ, तपाईँले उठाउनु भयो मैले स्पष्ट पार्नुपर्ने भयो भनेर उहाँले भन्नुभयो। जेसुकै भए पनि म के चाहिँ स्पष्ट पार्न चाहन्छु भन्दाखेरि नि, अहिले यतिखेर कल्पी पुराना कुरा सम्झिसम्झे रुनी अथवा हाने बेला त थिएन नै, त्यसमा त्यो पनि अध्यक्षको तहबाट आरोप लगाउँदाखेरि त्यसरी नआएको भए सम्भवतः प्रधानमन्त्री अध्यक्षले नि यो दिनु पर्दैन थियो होला जस्तो मलाई लाग्छ। विषय त जम्मै नै आएछन्, किनभने जम्मै विषय छोएपछि जम्मैको जवाब दिनुपर्ने भयो। यसमा चाहिँ मूलको र राजनीतिक विषय छन् कि छैनन् त, जस्तै एउटा उदाहरण दिउँ न, कमरेड प्रचण्डले राख्नुभएको कोट अनकोट प्रस्ताव, म त्यो शब्द प्रयोग गर्न चाहन्छु, प्रधानमन्त्रीले आरोप पत्र लाञ्छना पत्र पनि भन्नुभएको छ त्यसलाई, त्यो लिखतलाई, त्यसमा उठाइएका विषयहरू राजनीतिक मात्रै भइदिएका भए पनि धेरै राम्रो हुन्थ्यो। राजनीतिमा त दक्षिणपन्थी भइस, त अवसरवादी भइस, त उग्रपन्थी भइस भन्न पाइन्छ नि त, त्यसमा बहस हुन्छन्, मतामत हुन्छ, त्यसमा आलोचना, आत्मलोचना अथवा सहमति असन्तुष्टि जान सकिन्छ। त्यहाँ त कसै फौजदारी प्रकृतिका आरोपहरू लागेका छन्, भ्रष्टाचारको संरक्षणकर्ता, राष्ट्रघाती, राष्ट्रलाई क्षति पुर्याएको इत्यादि छ। त्यो भने त कस्तो भने नि, त्यो सरी है भनेर त सुख पाउने कुरा छैन नि, त्यो चाहिँ भनेको त कानुनी कारवाही हुने, राज्यका कानुनले कारवाही गर्नुपर्ने, त्यसलाई चाहिँ निष्कर्षमा पुर्याउनु पर्ने विषयहरू छन् नि। यो झोकै झोकमा कहिलेकाहीँ भाषण गर्दा हौसेर बोले जस्तो कुरा त होइन, यो लिखत छ, त्यसमाथि पनि अरू नेताहरूले बकअप भन्नुभयो भन्ने सुन्छु मैले, हामी पनि छौँ त्यहाँ भनेर भन्नुभयो भन्ने सुनिन्छ। त्यो तहको नेताहरू हाम्रो पार्टीको रोल नम्बर 1 देखि रोल नम्बर 9 रहेका, जसलाई हामीले कोर अफ द लिडर भनेर भनेका छौँ हाम्रो पार्टीमा, त्यस्तो शीर्ष नेता बसेको ठाउँबाट त्यसमाथि कलेक्टिभ यदि नाम त प्रचण्ड कमरेडको मात्रै छ भन्दाखेरि कलेक्टिभली हो, अरू अरू नेता पनि सामेल हुनुहुन्छ भनिएको छ, नाम कसैको नभनेकोले मैले नाम लिन मिलेन होइन। अब जो जो नेता सामेल हुनुहुन्छ उहाँहरूमा के केटौली बनाएको, यो यस्तो केटाकेटी कुरा किन गरेको, कुन शब्द लिखत गर्दाखेरि इतिहासमा के दर्ज हुन्छ, यसले कसलाई असर पार्छ भन्ने सोध्नु पर्दैन, कमसेकम कमरेड प्रचण्डले चाहिँ सोच्नु पर्छ, किनभने यसले घात त उहाँलाई मात्रै गर्छ नि, जो जो नेताले उचालेको भए पनि अथवा उहाँले थप्नु भएको भए पनि, उल्क्याउनु भएको भए पनि, नाम त प्रचण्ड कमरेडको आएको छ, जवाब केपी ओलीले फेरि प्रचण्ड कमरेडले दिनुभएको छ किनभने उहाँको नामबाट आयो। यस्तो गरेर दुईवटा अध्यक्षलाई भिडाउने काम त मलाई लाग्छ सचिवालय रहेका केही नेताहरूले गरिरहनु भएको छ। त्यसबाट मेरो एउटा शब्द चाहिँ दोहोऱ्याएर भन्यो भने, म यो समीकरणको चाहिँ औपनिवेश निवेशिकताबाट चाहिँ कमरेड प्रचण्ड स्वतन्त्र हुनुपर्छ, त्यसपछि दुई अध्यक्षले पहिला जे काम गर्न थाल्नु भएको थियो त्यो कामले गति लिन्छ भन्ने ठान्छु म चाहिँ।
तपाईँ प्रधानमन्त्रीको मुख्य राजनैतिक सल्लाहकार हुनुहुन्छ, जनताले दुई तिहाई नजिकको बहुमत दिएर नेकपालाई सरकार सञ्चालनको जिम्मा दिए। अब निर्वाचनका बेला जसरी घोषणापत्रमा गरिएका प्रतिबद्धताहरूमा अब सरकारको करिब 3 वर्ष पुग्ने लागेको छ, तपाईँले घोषणापत्रमा उल्लेख गरिएका कति प्रतिशत काम चाहिँ सरकारले गरेको देख्नु भएको छ र अहिले जसरी देशलाई चाहिँ भित्रकै आन्तरिक पार्टीभित्रको लडाइँले देशलाई बन्धक बनाइएको, संसदलाई बन्धक बनाइएको, जनताका आवाजहरू नसुनिएको, जनताका पीडाहरूमा मलम लाउन नसकेको भनेर प्रमुख प्रतिपक्षी दलले लगायत विभिन्न टिका टिप्पणीहरू भइरहेका छन्, यसलाई कसरी स्पष्ट पार्नुहुन्छ?
यसलाई 3 पाटोबाट म कुरा गर्न चाहन्छु। पहिलो कुरा त नेपाल सरकारले समृद्धिको आरम्भ भनेर एउटा चाहिँ पुस्तक, 2 वर्षको काम गरेको मूल्याङ्कन पुस्तक नै बाहिर निकालेको छ, त्यसलाई संसदको प्रत्येक सांसदहरूको हातमा पनि वितरण गरेका छ। त्यसमा हाम्रो पार्टीको घोषणामा के लेखिएको थियो भनेर, लक्ष्य भनेर लेखेको छ, त्यसै त्यो घोषणा पुरा गर्न नीति कार्यक्रम, 2 वर्षको नीति कार्यक्रम के लेखिएको थियो त्यो पनि लेखिएको छ, त्यसमा बजेट कति छुट्याइयो त्यो पनि लेखिएको छ, त्यसमा प्रगति के हो त्यो पनि लेखिएको छ। भनिसकेपछि हामीले त रिपोर्ट कार्ड जस्तै गएको फागुन तिन गतेसम्मको रिपोर्ट कार्ड नै बाहिर ल्याएका छौँ। त्यो हिसाबले हेर्दाखेरि पर्सेन्टेजको हिसाब त्यहाँ निकाल्न सकिन्छ नि जस्तो मलाई लाग्छ, होइन? त्यसमा मैले यति पर्सेन्ट उति पर्सेन्ट भन्नुभन्दा पनि त्यो पल्टाएर हेर्दै वेबसाइटमै छन् ती जम्मै कुराहरू। त्यसलाई हेर्दाखेरि नै सरकारले यो पार्टीको घोषणापत्र, नीति कार्यक्रम, बजेट र गर्छ भनेको प्रतिबद्धताबाट धेरै पछि नहटेको कुरा त्यसले स्पष्ट नै पार्छ, त्योभन्दा बढी नै भएको जान्छ। दोस्रो विषय चाहिँ अहिले हाम्रो घर झगडाको कारणले गर्दा विपक्षीहरू हौसिएका छन् र त्यो हौसिएर लगाइएको आरोपमा चाहिँ हामी उत्साहित हुनुहुन्न जस्तो मलाई लाग्छ। म एउटा उदाहरण दिन चाहन्छु। अघिल्लो दिन एउटा चाहिँ प्रायोजित रिपोर्ट आयो, पर्सेप्सन भन्ने शब्द प्रयोग गरेका छ। पर्सेप्सनको आधारमा प्रधानमन्त्रीकै संरक्षकत्वमा भ्रष्टाचार भयो भनेर ट्रान्सपेरेन्सी इन्टरनेसनल नाम गरेको संस्थाको नाम आयो। त्यसमा रिपोर्ट कसले पठायो भन्दाखेरि खेमराज नाम गरेको एकजना साथी देखिनुभयो, उहाँ चाहिँ त्यसको प्रमुख हुनुहुन्छ, उहाँ चाहिँ पूर्व सचिव र नेपाली काङ्ग्रेसको उहाँ कार्यकर्ता हुनुहुँदो
रहेछ,
होइन? उहाँ नेपाली काङ्ग्रेसकै कार्यकर्ता हुनुहुँदो रहेछ। नेपाली काङ्ग्रेसको एउटा कार्यकर्ताले एउटा नक्कली रिपोर्ट बनायो र अन्तर्राष्ट्रियकरण गर्यो, त्यो रिपोर्ट चाहिँ यसलाई टेकेर हाम्रो नेताहरू उफ्रिने, अनि त्यही रिपोर्ट बाहिर आइसकेपछि नेपाली काङ्ग्रेसले चाहिँ ल प्रधानमन्त्री भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्थ्यो के हो यो भनेर भन्ने एउटा पाटो जोडेर हेर्नुहोस् है त। अर्कोतिर चाहिँ के छ भने त्यसको भोलिपल्ट ओल्ड रुल अफ ल रिपोर्ट बाहिर आयो, त्यो रिपोर्टले के भन्छ भन्दाखेरि दक्षिण एसियामा नेपाल नम्बर वान कानुनी शासनमा, अनि लिस्ट डेभलप कन्ट्री 19 मुलुक छन् त्यसमा नेपाल नम्बर 2, अनि एसियामा नेपाल नम्बर 1 र ओल्ड रेकर्डमा चाहिँ नेपाल 61 नम्बरमा छ, चाइना र इन्डियाभन्दा नै अगाडि छ। यो दुइटाको काहीँ मेल हुन्छ र रुल अफ ल भने भ्रष्टाचारको कुरा पनि छ। त्यो एउटा इन्डिपेन्डेन्ट रिपोर्टमा चाहिँ नेपाल सम्बन्ध अगाडि देखिने, अर्को इन्डिपेन्डेन्ट रिपोर्ट जहाँ चाहिँ नेपाली काङ्ग्रेसको कार्यकर्ताले रिपोर्ट लेखेर पठाएका छन् र तिनीहरूले सोधेर पर्सेप्सन, कुनै त्यो सर्वे पनि होइन, पर्सेप्सन भनेको त लागेको कुरा बोल्ने नै हो, मलाई झोक्छ अलिक मैले मुख छोडिदिएँ, त्यो मुख छोडेको आधारमा एउटा रिपोर्ट लेख्यो, त्यो कुरालाई चाहिँ आधार बनाएर हामी गीत गाउने काम गरिरहेछौँ कि। यो तुलनाले हेर्दाखेरि अहिले तपाईँले सुरुमा सुन्नुभएको प्रश्नमा विपक्षीहरूले भनेका कुराहरूलाई त हामीले आधारै मान्नु हुँदैन, यसलाई त्यसै गरी नै हेर्नुपर्छ जस्तो लाग्छ। हामी आफूले गर्ने कुरामा चाहिँ म के भन्न चाहन्छु भने 8 महिना चाहिँ हाम्रो खेर गएको छ, खास गरी फागुन 3 गते पछिको यताको अवधि हामी किचलोमा धेरै फस्यौँ। एकातिर आदि हामीलाई कोरोनाले नै रोक्यो, अर्कोतिर कोरोना भने सरको हाम्रो घर झगडाले हामीलाई अगाडि बढ्न दिएन। फागुनदेखि अहिले मङ्सिर लाग्यो, यो बिचको अवधि चाहिँ हाम्रो खेर गएको अवधि हो। यसको क्षतिपूर्ति अझ सङ्घलिएको स्थितिमा हामी चुनावसम्म टुङ्गो पुर्याउन सक्छौँ भन्ने मलाई लाग्छ।
अहिलेको सरकारको पर्फर्मेन्सले आगामी निर्वाचनमा नेकपाले पुनः सरकार बनाउने सामर्थ्य राख्ला र
नेकपाले सरकारलाई राम्रोसँग काम गर्न दिने हो भने सरकार बनाउने सामर्थ्य मात्र होइन, मजासँग बहुमत ल्याउने सामर्थ्यमा नेकपा पुग्छ, नसक्ने कुरा होइन। सरकारले नराम्रो काम गरेकै छैन, सरकारले त काम गर्न दिएको छैन, गरेको काम पनि प्रचार गर्न चाहिरहेका छैनौँ। म तपाईँलाई उदाहरण दिउँ न, 51 सालमा हामीले एउटा सानो काम गऱ्यौँ, त्यसको सम्पूर्ण प्रचार भनेको चाहिँ पार्टीले गर्यो, जसको कारण अहिलेसम्म हामी नेकपाले राम्रो काम गर्यो भन्छौँ, यद्यपि त्यो एउटा धारा थियो नेकपा एमालेको। त्यसपछि बनेका प्रत्येक नेकपा संलग्न रहेका सरकारले एउटा न एउटा काम त गरेका छन् नि। तपाईँले बिजुलीको कुरा गर्नु, तपाईँ बाटो फराकिलोको कुरा गर्नु, अथवा यो भन्नुहोस् त्यो भन्नुहोस्, अथवा नाकाबन्दी विरुद्ध चाहिँ डटेको कुरा गर्नुहोस्, यी जम्मै कुरा किन अहिलेसम्म प्रचारमा छन्, हाम्रो स्मरणमा छन् भन्दाखेरि त्यसलाई पार्टी अङ्गले बोकै लिएर गयो। अहिलेको दुर्भाग्य के हो त भन्दाखेरि 75 सालको जेठको 3 गते पार्टी भङ्ग गऱ्यौँ, हुँदो खाँदो नेकपा एमाले नेकपा माओवादी केन्द्र दुइटै पार्टी भङ्ग गऱ्यौँ र नयाँ नेकपा बनायौँ। नयाँ नेकपा बनाएपछि नै नेकपाको शीर्ष तहमा रहेको कोर अफ द लिडरसिपमा रहेका मान्छेहरू नै नेकपाको सरकार खुट्टा तानी खेतीमा लाग्नुभयो र पार्टीका अरू अङ्ग तल बनेका छैनन्, माथिकाले प्रचार गर्न दिँदैनन्, काम गर्न दिँदैनन्, अनि कसरी चाहिँ जनतामा चाहिँ पोजिटिभ छाप जान सक्छ र भएको अहिलेको समस्या त्यो हो। यसलाई चाहिँ सच्यायौँ भने मलाई के लाग्छ भने अझै 2.5 वर्ष बाँकी छ, नेकपाले अहिलेको भन्दा राम्रो प्रगति गरेर जनताको विश्वास जित्न सक्छ।
तपाईँहरू त्यसो भन्नुहुन्छ, तर तपाईँकै पार्टीकै अर्को पक्षले चाहिँ अहिलेको सरकारको कारणले आगामी निर्वाचनसम्म पार्टी नै नरहने स्थितिमा पुग्छ भनेर आगामी चैतमा हुने भनिएको महाधिवेशनबाट पनि नेतृत्व लिनै नमानेको जस्तो देखिन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिले केपी ओली सरकारको अहिले सरकारमा बस्ने नैतिक आधार गुमाइसक्यो भनेर उसले केन्द्रीय कमिटीबाटै निर्णय गरिसक्यो। अब यसलाई कसरी हेर्ने त भनेको,
नेकपाको आन्तरिक घर झगडामा एउटा अध्यक्षले अर्को अध्यक्षमाथि सङ्गीन खालको र लाञ्छनायुक्त आरोप लगाउन थालिसकेपछि त्यसमा क्या बात भनेर केही साथीहरू काकी ठोकेर उफ्रिन थालेपछि अरू चुप लगाएर बस्ने स्थिति भएपछि विपक्षीले त यो सरकार कसरी चल्छ, यो पार्टी कसरी चल्छ क्वेसन गरि नै भयो नि। त्यसमा काङ्ग्रेसले आरोप लगायो, काङ्ग्रेसले खि खुच्चिम भने चित्त दुखाउने भएन। हामीले चित्त त हामीले कहाँ दुखाउनु पऱ्यो भने यति धेरै अनुभव भएका 30 वर्षदेखि पार्टीको नेतृत्व गरेर आएका नेताहरू के भएको यो चित्त त हामीले त्यहाँ पो दुखाउनु पर्यो। अहिले जुन किसिमको चाहिँ दुई वर्ष पुगेपछि अविश्वास प्रस्ताव ल्याउनु पाइन्छ भन्ने संवैधानिक व्यवस्थाको कारणले हविसेर केही साथीहरूले उचालिरहनु भएको छ नि, कमरेड प्रचण्डलाई अथवा ल अर्को साइडमा भन्यो ल कमरेड केपी शर्मा ओलीलाई, यो सबभन्दा दुर्भाग्यपूर्ण स्थिति हो जस्तो मलाई लाग्छ कि। त्यस कारणले गर्दा नचाहिँदो कुरामा सही गराउन लगाउने, नचाहिँदो कुरा चाहिँ प्रतिवेदन लेख्न लगाउने र आरोप पत्र दर्ज गर्न लगाउने, जसरी प्रचण्ड कमरेडलाई चाहिँ केही सचिवालय सदस्य उल्काइरहनु भएको छ, मलाई लाग्छ नेकपाको दुर्दशाको मुख्य कारक उहाँहरू हुनुहुन्छ। यो समयमा समयले इतिहासले यसलाई मूल्याङ्कन पनि भोलि गर्ने नै छ। अहिले त अब झोक चलेको बेलामा, आग्रह पालेको बेलामा, मनमा चाहिँ तुस रहेको बेलामा, दम्म पलाएको बेलामा हामी नसुन्नु होला, नबुझा जस्तो गर्दै होला, एक दिन ठन्डा भएपछि मूल्याङ्कन गर्दै जाँदा हाम्रो निष्कर्ष त यही नै हो। म अहिले पार्टीको एउटा स्थायी समितिको सदस्य हैसियतले नै बोल्दैछु र म सबै नेताहरूसित पनि भेटिरहेको छु मैले, यो बिचमा पनि पार्टी एकताको लागि हामी पनि दौडिरहेका छौँ। त्यो स्थिति हेर्दाखेरि पनि तपाईँले भन्नुभएको कुरामा मेरो के मात्रै भनाइ हो भने, अहिले पनि नेकपा आफ्नो खुट्टा टेकेर हिँड्ने हो भने केही बिग्रेको छैन, आन्दोलन ठाउँमा छ, अगाडि जान सक्छ। र पदकैलाई हानथाप गरेर साथीहरू बस्ने हो भने चाहिँ न त अहिले न त भोलि न पछि कहिले पनि पद प्राप्त भएर आउला जस्तो मलाई लाग्दैन, त्यो चाहिँ सोचे हुन्छ।
अब कार्यक्रमको हामी अन्तिममा पनि आइपुगेका छौँ। प्रधानमन्त्री ओलीले प्रचण्डको आरोप पत्र जसरी आयो यतिसम्मको लिखित रूपमा आफ्नै पार्टीका सहयोद्धा लाई यो तहसम्म गिरेर चाहिँ नेपालको कम्युनिस्ट आन्दोलनमा यस्तो गरिएको थिएन भनेर भन्नुभयो। एकले अर्कोलाई आरोप प्रत्यारोप जुन शैलीमा जुन लिखित रूपमा अहिले भइराखेका छ नि, अब ती लगाइएका आरोपहरूको व्यवस्थापन अथवा कसरी हुन्छ र अब पार्टीलाई एक ढिका बनाएर अगाडि बढाउनलाई, अथवा
यसमा म के मात्रै भन्न चाहन्छु भने आरोप र प्रत्यारोपको लेभल एउटै छैन होइन। मैले अहिले नै सुरुमा नै भने कमरेड प्रचण्डलाई गैर राजनीतिक र यो एक किसिमले चाहिँ फौजदारी आरोप लगाउन उक्साउने साथीहरूले फसाइदिनु भयो, म त त्यही नै भन्छु, उहाँ स्वतन्त्र बन्नुपर्छ यो फसाउने मान्छेहरूबाट। त्यसको जवाफमा प्रधानमन्त्री तथा अर्को अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जवाफ दिनुभएको छ, त्यसमा भनाभन त हुने भइ नै हाल्यो। यो एउटा दुईवटा विषय आइरहेको छ। यसमा मेरो पोजिसन तपाईँले सोध्न चाहनुभएको हो भने म के भन्न चाहन्छु भने, स्थायी समितिको सदस्यको हैसियतले हाम्रो सचिवालयले पटक पटक मिस्टेक गर्यो। पहिलो कुरा त बिना प्रस्ताव यस्ता कागज बाँड्नै दिन हुँदैन थियो, कमरेड प्रचण्डलाई कागज वितरण गर्न दिएर पहिलो गल्ती गर्यो। दोस्रो गल्ती उसले के गर्यो भने 10 दिन टाइम दिएर त्यसको जवाफ लेख्नलाई अर्को अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई समय दियो र त्यसलाई औपचारिक ढङ्गले पेस गर्ने र त्यो एजेन्डाको रूपमा स्वीकार गर्यो। जब दुईवटा विषय भइसकेपछि दुईवटा विषय छलफलमा जानुभन्दा अगाडि नै फेरि त्यो सचिवालयले अनाधिकृत रूपबाट किताबै बनाएर गलत चिजहरू कार्यकर्ता वितरण गर्न जुन अनुमति दिएको छ त्यो 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 गएको कुराको बारेमा केही बोलेको छैन, त्यो अर्को अनुचित काम गर्यो। यी जम्मै अनुचित कामलाई चाहिँ सचिवालयले तत्काल रोक्नुपर्छ। यदि अहिले अब नेता नेताकै कुरा गर्ने हो भने ल, एकातिर कमरेड प्रचण्ड रहनुभयो, अर्कोतिर प्रधानमन्त्री रहनुभयो, दुईजनाको कागजलाई आफ्नो ठाउँमा राखेर जाने हो भने बाँकी रहेका 7 जना सचिवालय सदस्यहरूले आफ्नो विवेक प्रयोग गर्नु पर्यो र चाहिँ पार्टीलाई एकताबद्ध राख्नको लागि गैर राजनीतिक भाषाहरू, आग्रहपूर्ण भाषाहरू र चाहिँ विग्रहकारी भाषाहरू प्रयोग गर्नुहुन्न भनेर उहाँहरू सङ्कल्प गर्नु पऱ्यो। यहाँ त दुईवटा नेताको मात्रै कुरा छैन, पछाडि उभिएर चाहिँ काखी ठोक्ने र सिट्ठी मार्ने साथीहरूको चाहिँ बढी ठुलो अप्ठ्यारो म देखिरहेको छु। उहाँहरूले सिट्ठी बजाउने काम छोड्नु पऱ्यो। यदि उहाँहरू आफू सचिवालयमा बसेर आफैले सृजना गरेको विवाद हल गर्न सक्ने तहमा हुनुहुन्न भने उहाँहरूले आफूले नेतृत्व गर्ने क्षमता गुमाए भनेर स्वीकार गर्नु पऱ्यो। महासचिव विष्णु पौडेलले त हामी असक्षम हुन्छौँ र हाम्रो सान्दर्भ्य सकिन्छ भन्नुभयो भनेर अस्तिको बैठकको कुरा बाहिर आएको थियो, मलाई त्यो सही लागेको छ। त्यसपछि सचिवालय ओर्लिनुपर्छ स्थायी समितिमा। स्थायी समितिले यसलाई लिने हो भने हामीले सचिवालयमा रहेका नेताहरूलाई कोर अफ द लिडर भनेर मान्नु पनि जरुरी नै छैन, नेतृत्वपुञ्ज मान्नै परेन। त्यहाँ अध्यक्ष हुनुहोला, महासचिव हुनुहोला, उपाध्यक्ष हुनुहोला, ठिक छ, भइहाल्यो। त्योभन्दा बढी कुरा भनेको उहाँहरू पनि हामी जस्तै स्थायी समितिको सदस्यको तहमा झर्नु पऱ्यो, त्यहाँ बसेर हामी फैसला गर्छौँ त कुन ठिक कुन बेठिक। मलाई फेरि पनि सोध्नु छ भने हाम्रो एकताको आधार, टेक्ने आधार भनेको गएको 26 भदौ 26 को निर्णय हो, त्यसमै टेकेर अगाडि जानुपर्छ। र यसको पहिलो निष्कर्ष भनेको चैतको अन्तिममा गर्ने भनिएको महाधिवेशन आयोजना गरेर अहिलेको तदर्थतामा रहेको नेतृत्वलाई पूर्णता दिनुपर्छ। जब नेतृत्व पूर्णता पाउँछ त्यसपछि हामीले भन्ने गरेको जनवादी केन्द्रताको सङ्गठनलाई सिद्धान्त अनुसार जान सकिन्छ। जति जति बहुमत अल्पमत गरे पनि हुन्छ त्यसपछि। अहिले त हामी एकताको आधार सहमति बनाएका छौँ, कमिटी सहमतिमा बनाएका छौँ, अनि अहिले मन मिल्या मान्छे खोजेर टाउको गनेर को बढी को घटी भने हिसाब किताब गर्न थालेका छौँ। हिसाब किताब गर्न थाल्यो भने धेरै आधार फुक्लिन थालिहाल्छन् नि, त्यसलाई चाहिँ गर्न दिनुहुन्न भने मलाई लाग्छ।
हस्, यहाँलाई धेरै धन्यवाद महत्त्वपूर्ण समय र विचारका लागि।
धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनैतिक सल्लाहकार विष्णु रिमाल। यिनै कुराकानीका साथसाथै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक मित्र संयोग नेपाललाई धन्यवाद दिँदै प्रस्तुता म जगत भण्डारी बिदा हुन्छु। नमस्कार।